على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. أفمن كان ميتا أحييناه وجعلنا له نور يمشي به في الناس سبحان ربك رب العزة عما يصفون سلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. أفمن كان ميتا، اور وہ شخص جو مردہ تھا، احییناہ، ہم نے اسے زندہ کیا، فجعلنا له نور، اور ہم نے اسے ایک روشنی عطا کی، یمشی بہ فی النار، کہ جس روشنی کے ساتھ وہ انسانوں کے درمیان چلتا ہے. غافل آدمی مردے کے معنی ہوتا ہے، ذاکر آدمی زندہ کے معنی ہوتا ہے. ذکر کی کثرت کی وجہ سے غفلت انسان کی زندگی میں بدل جاتی ہے. لہذا یہ نور نسبت ایسی نعمت ہے کہ جو بندے کو روحانی طور پر زندہ کر دیتا ہے. اس نور کے ملنے کی مختلف لوگوں پر مختلف علامات ظاہر ہوتی ہیں. اسی نور کو ہمارے مشائخ کی زبان میں فیض بھی کہہ دیتے ہیں کہ جی مجھے بہت فیض ملا، برکت ملی، نور ملا، رحمت ملی. یہ سارے الفاظ اس ایک ہی نعمت کے لیے استعمال ہوتے ہیں. فیض ملنا سے مراد یہ کہ مجھے نورانیت ملی. سنا کہ جب کوئی آدمی بیت ہوتا ہے اور ذکر شروع کرتا ہے تو ذکر کرنے سے اس کو فیض ملتا ہے، اس کو نور ملتا ہے. اس کی ایک علامت تو یہ ہے کہ انسان کے دل کو تسلی مل جاتی ہے، سکون مل جاتا ہے. جب بھی وہ نور ملے گا تو انسان کو سرور ملے گا. جب بھی ظلمت ملے گی انسان کو پریشانی ملے گی. تو ظلمت کی وجہ سے بے چینی ملتی ہے اور نور ملنے سے انسان کو سرور ملتا ہے. اس لیے مسجد میں آ کے بندہ ہلکا پھلکا محسوس کرتا ہے، نماز پڑھنے کے بعد ہلکا پھلکا محسوس کرتا ہے. اسی طرح ذکر اور مراقبہ کرنے کے بعد بھی انسان کی طبیعت میں ایک نشاط محسوس ہوتا ہے. تو طبیعت میں ہلکا پھلکا پن محسوس ہونا، نشاط محسوس ہونا، یہ اسی فیض کی علامت ہے. طبیعت میں ایک انجانی سی خوشی محسوس ہوتی ہے کہ آدمی اس کو الفاظ میں ایکسپریس بھی نہیں کر سکتا. حالانکہ غم ہوتے ہیں، پریشانیاں ہوتی ہیں. اس دنیا میں کون ہے جس کے پاس پریشانیاں نہیں ہیں؟ دری دنیا کسے بے غم نہ باشد، اگر باشد بنی آدم نہ باشد. اس دنیا میں کوئی بھی بے غم نہیں، اگر کوئی ہے تو پھر وہ بنی آدم نہیں. اس لیے یہ دنیا یہ تو مسائل استان ہے، قدم قدم پہ مسائل مختلف عمر میں مختلف ہوتے ہیں. تو بے چینیوں پریشانیوں کے باوجود دل کو تسلی سے مل جانا، یہ اس فیض ملنے کی دلیل ہوتی ہے. بعض اوقات اس بندے کو اچھے اچھے خواب محسوس ہوتے ہیں، اولیاء اللہ کی زیارتیں ہوتی ہیں، نبی اکرام کی زیارت ہوتی ہے، حتیٰ کہ اللہ تعالیٰ کی بھی زیارت خواب میں ہو سکتی ہے. یہ تمام علامتیں ہیں کہ اس شخص کو نور مل رہا ہے، فیض مل رہا ہے. اور اگر انسان غفلت کی زندگی گزارے تو پھر خواب بھی ڈراؤ نہیں آتے ہیں، تو وہ دیکھتا ہے کہ میرے پیچھے بھینسیں بھاگ رہی ہیں، کبھی دیکھتا ہے کہ میرے پیچھے ایک گھوڑا بھاگا ہوا آ رہا ہے، ایک گدا بھاگا ہوا آ رہا ہے، ایک سانپ بھاگا ہوا آ رہا ہے، سانپ مجھے کاٹ رہا ہے، تو اوٹ پٹانگ خواب ہوں گے، تو سوچ ایسی ہوگی. تو کبھی کبھی اس فیض ملنے کی صورت یہ ہوتی ہے کہ انسان کو مبشرات محسوس ہوتی ہے. کبھی علامت یہ ہوتی ہے کہ انسان کے دل میں اللہ تعالی کی محبت جوش مارتی ہے، جذبہ مارتی ہے، اور انسان کو اللہ تعالیٰ سے ایسی محبت ہو جاتی ہے کہ جیسے محبت کی گرمی بندہ خود محسوس کر رہا ہوتا ہے. کبھی کبھی ایسا ہوتا ہے کہ جو ذکر کرنے والا آدمی ہے اس کو اس کو مراقبے کے اندر بیٹھے ہوئے ایک نیند کی کیفیت محسوس ہوتی ہے. یہ حقیقت میں نیند نہیں ہوتی، یہ اونگ ہوتی ہے. اس کو عربی میں نعاس کہتے ہیں، اونگ کا تاری ہونا اس کو عربی میں نعاس کہتے ہیں. اللہ تعالیٰ فرماتے ہیں اِذْ يُغَشِّيكُمُ النُّعَاسُ أَمَنَةً مِّنْهُ. تو بدر والی رات اللہ تعالیٰ نے نبی علیہ السلام پر اور صحابہ کرام پر سکینہ نازل فرمائی تھی، اس کا نتیجہ نعاس کی شکل میں نکلا. تو اللہ تعالیٰ فرماتے ہیں فَأَنزَلَ اللَّهُ سَكِينَتَهُ عَلَىٰ رَسُولِهِ وَعَلَىٰ الْمُؤْمِنِينَ. اللہ تعالیٰ نے اپنے رسول صلی اللہ علیہ وسلم پر اور ایمان والوں پر سکینہ نازل پر. یہ سکینہ ایک رحمت ہوتی ہے. چنانچہ حدیث پاک میں بھی آتا ہے کہ جو لوگ اللہ کا ذکر کرتے ہیں نزلت علیہم السکینہ، ان پر سکینہ نازل ہو جاتی ہے. تو یہ سکینہ رحمت جو نازل ہوتی ہے تو اس کا ایک علامت یہ بھی ہوتی ہے کہ انسان کا دل ایسا اثر محسوس کرتا ہے کہ بندے کو غنودگی سی کی کیفیت ہو جاتی ہے. وہ نیند نہیں ہوتی، لیکن آدھا عام آدمی سے فرق نہیں کر سکتا، تو وہ سمجھتا ہے کہ یہ مجھے نیند آئی محسوس ہو گیا. حالانکہ نیند اور چیز ہے، غنودگی جو رحمت کی وجہ سے ہوتی ہے وہ اور چیز ہے. یہ خمار ہوتا ہے، یوں سمجھ لیں جیسے ایک آدمی نے کوئی نشہ والا دوائی کھا لی، تو اس نشے والی دوائی کے کھانے سے اس کے خمار ہوتا ہے. اب یہ نہیں کہ کوئی اس کو بدنی طور پہ نیند آ رہی ہے، نہیں، بدن کا تقاضا نہیں ہے نیند، دوائی کی وجہ سے اس کا دماغ ایک ایسی کنڈیشن میں ہے. اسی طرح اس رحمت کی وجہ سے انسان کا دماغ ایک ایسی کنڈیشن میں آ جاتا ہے، خمار سا ہوتا ہے. اس لیے کہتے ہیں کہ مراقبے میں انسان اللہ تعالیٰ کی طرف متوجہ رہے، اگر نیند بھی آ جائے تو اس سے ڈرنا گھبرانا نہیں چاہیے. اس کی وجہ یہ ہے کہ مثال ایک آدمی کسی صفحے کے دروازے پر فجر کے بعد آ بیٹھے اور ظہر تک بیٹھے رہے، بھلے درمیان میں ایک دو گھنٹے اس کو نیند آئی تو وہیں بیٹھا بیٹھا سویا بھی رہا، تو جب بھی مالک نکل کے پوچھے گا نا اس کے بارے میں کہ یہ کب آیا، تو بتانے والے دو گھنٹے نکال کے بتائیں گے، یہ کہیں گے نہیں فجر کے بعد آ گیا تھا. تو جس طرح بتانے والے کہیں گے جی کہ فجر کے بعد آ گیا تھا اور اس کے سونے کا ٹائم اسی انتظار میں شامل، اسی طرح جو مراقبے میں ایک دفعہ بیٹھ گیا، اب اگر درمیان میں اس کو نیند بھی آ گئی تو وہ اسی مراقبے میں شامل. پھر آج کل تو یہ بات سمجھنی اور بھی آسان ہو رہی. دیکھیں سیل فون ہے نا، اس کو آپ چارجر پہ لگا دیں تو برابر ہے، سکرین آن ہو پھر بھی چارجنگ ہوتی رہتی ہے اور سکرین آف ہو جائے تو بھی چارجنگ ہوتی رہتی ہے، چارجنگ میں فرق نہیں آتا. तो बस यूं समझे कि मुराकबे में इंसान की स्क्रीन ऑन होगी तो भी फैज मिलता रहेगा, और किसी वक्त स्क्रीन ऑफ भी हो जाए तो भी चार्जिंग होती रहती है। तो ये के कनेक्शन जो जोड़ा हुआ था, तो बाद लोगों को फिर ये कैफियत महसूस होती है। बाद लोगों को इस फैज मिलने की कैफियत यूं महसूस होती है कि उनका दिल आखिरत की तरफ ना ज्यादा तवज्जो करता है, ज्यादा आखिरत की तरफ, कब्र, हश्र, जन्नत, इसको याद करते रहते हैं। तो ये मुख्तलिफ सूरतें हैं फैज मिलने की। जब फैज मिल जाता है तो इंसान का दिल मोम हो जाता है, इंसान का दिल अल्लाह ताला की मोहब्बत से लबरेज हो जाता है, अल्लाह ताला की याद में भर जाता है मोमिन का दिल। अब इस दिल पर असरात क्या होते हैं फैज के, अगर इंसान कुछ अच्छा जिक्र करता रहे तो एक वक्त आता है कि इसका दिल जारी हो जाता है। दिल जारी होने का क्या मतलब है? दिल जारी होने के कई मतलब हैं। एक मतलब तो ये होता है कि इंसान को अपने दिल में एक हरकत महसूस होती है। जैसे इंसान बैठा हो तो कभी कभी उसका मसल जो है वो फड़कने शुरू कर देता है, तो उसको अपने जिस्म में एक हरकत फील होती है मसल की। इसी तरह यूं समझिए कि जिक्र के करने से इंसान के दिल का मसल हरकत में आ जाता है। चुनाते इंसान को अपने दिल में अल्लाह 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 का ध्यान महसूस होने लगता है। एक है पल्पिटेशन ऑफ हार्ट, आम है दिल का धड़कना, और एक है कल्ब का जारी होना। इन दोनों में फर्क है। दिल का धड़कना तो 70-80 मरतबा 1 मिनट के अंदर पंपिंग ऑफ ब्लड है, लेकिन जो जिक्र है वो कोई और चीज है। वो जिक्र जो है वो इस पल्पिटेशन ऑफ हार्ट से 2-3 गुना ज्यादा तेज रफ्तारी के साथ हो रहा होता है। उसको जो है, और वो ऐसी जैसी मीठी मीठी इंसान को गुदगुदी महसूस होती है, ऐसे ही इंसान को अपने सीने में मीठी मीठी गुदगुदी महसूस होती है। उसको जो उसको तहर्रुक कहते हैं, यानी दिल का जारी हो जाना। फिर थोड़े अरसे के बाद यही तहर्रुक जो है ये तज़क्कुर में तब्दील हो जाता है, यानी आदमी को ये महसूस होता है कि जैसे मेरे कल्ब से अल्लाह 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 यूं हो रहा है। तो आपने कहा कि दिल के जारी होने से मुराद ये है कि दिल का हुक्म इंसान के पूरे जिस्म के आज़ा पर जारी हो जाए, इसको तहर्रुक कहते हैं। कि इंसान के जो आज़ा हैं वो दिल के तहत आ जाए। और बाद बुजुर्गों ने कहा कि नहीं, दिल जारी होने से मुराद ये है कि अल्लाह का हुक्म यानी शरीयत का हुक्म इंसान के जिस्म पर जब जारी हो जाता है तो ये समझ लो कि उसका दिल जारी हो जाता है। तो यही बेहतरीन इसकी तारीफ है कि जो बंदा समझे कि मेरा दिल जारी हो गया तो वो ये देखे कि अल्लाह का हुक्म मेरे बदन पर जारी हुआ है या नहीं हुआ। अगर अल्लाह ताला का हुक्म जारी हुआ तो फब्या, अगर जारी नहीं हुआ तो फिर उस जिक्र को क्या करना है कि जिसमें इंसान को इस्तेवाल सुन्नत नसीब नहीं हुई। तो इसलिए ये सब नेमतें इंसान को मुराकबे से मिलती हैं। कोशिश ये करनी चाहिए कि अल्लाह ताला का जिक्र कसरत के साथ करें ताकि अल्लाह ताला अपनी नेमतों में से हिस्सा नसीब करें, अल्लाह ताला हमारे दिलों को जारी फरमाए। क्योंकि एक दफा जब दिल जारी हो जाता है ना तो इससे वो लुत्फ और लज्जत मिलती है कि इंसान इसको छोड़ना भी चाहे तो छोड़ नहीं सकता। इस पॉइंट पर कहते हैं कि ये पॉइंट ऑफ नो रिटर्न, इसको हमारे मशाइख ने कहा अल फानी ला युरद, कि फानी कभी भी वापस नहीं लौटता। अब कुछ लोगों ने इतराज किया कि फानी वापस कैसे नहीं लौट सकता, तो उन्होंने जवाब दिया जी कि ये बताओ कि एक फल पकने के बाद फिर कच्चा हो सकता है, हमें उनका। अच्छा एक और मिसाल दो कि एक बच्चा बालिग होने के बाद नाबालिग हो सकता है, पता नहीं। उनका बिल्कुल इसी तरह कि जो अल्लाह ताला ने बंदे को नेमत अता फरमाई, इस नेमत की वजह से वो गुनाहों से इस तरह बच जाता है कि अब नीचे गिरने का उसका सवाल ही खत्म हो जाता है। इसको सुनाए कल भी कहते हैं, और अल्लाह ताला से दुआ मांगनी चाहिए कि अल्लाह ताला हमें भी सुनाए कल भी अता फरमाए थोड़ी देर के लिए मुराद हो।